کے لیے ہے.
مبتت رکھو گے تو اجر رسالت ادا ہو جائے گا.
परवरदिगार आलम ने मौसा अलैहि सलाम को और उनकी आल को हमारे लिए नमूना अमल बनाया और उनसे मोहब्बत करने को इबादत करा दिया। इस फर्श अज़ा का मकसद बार बार हम मजालिस में दोहराते ताकि हम भटक न जाए, गुमराह ना हो जाए। यहाँ आने का मकसद ये है कि हम अजर रसालत को अदा करें, मोहब्बत को ताजा करें, दुश्मनान अहले बैत से बराअत करें, तबर्रा करें, अमर बिल मारूफ नहीं हुज़ूर कर अच्छी बात का हुक्म दें और बुराइयों से रोकें। ये मजालिस का असली हदफ है। अजर रिसालत को फर्श अदा पर बैठ कर गिरिया करके अदा किया जा सकता है। मोहब्बत से अहले बैत में मजालिस बर्पा करके जिक्र हुसैन करके हम अदा करते हैं। आले मोहम्मद की मोहब्बत वो खजाना है हमारे पास जिससे बढ़कर कोई खजाना नहीं। पिछले दिनों में इन मतालिब को बयान किया है और इन मजालिस में हर रोज मैं कोई एक तारीखी किरदार जिक्र करती हूँ जिसने करबला में अच्छा या बुरा किरदार अंजाम दिया होता है। करबला की तारीख को हर साल यूं दोहराया जाता है, उसको हर साल यूं मनाया जाता है कि हर जमीन जमीने करबला, हर रोज रोजे आशूरा। आज भी हमको बादल की जंग है, आज भी एक फर्जंद हुसैन इमाम वक्त हमारे दरमियान मौजूद जिनकी नुसरत का दावा हम और आप करते हैं कि हम इमाम के नाज़रीन में से हैं। इमाम मंसूर नाम है उस इमाम बरहक का, जो लोग ज़ियारत आशूरा पढ़ते जानते हैं कि इमाम मंसूर की दावत पर उनका साथ देने के लिए अल्लाह से हम मदद मांगते हैं। परवरदिगार वो हादी बरहक जो हकीकी मुंतकिब है खूने हुसैन, जब तशरीफ लाए तो हमें उनके साथियों में से पड़ा। ये करबला का असली मफहूम है कि हम हर रोज हर साल आजकल याद करें सवा दो महीने तक, और जब भी माह मुहर्रम आता है इस फर्श अज़ा को दोबारा से बिछाया जाता है ताकि हम और आप उन लोगों में शामिल हो जो हुसैनी लश्कर थे, हम और आप उन लोगों में से शामिल ना हो जो माज़ल्ला यजीद के पैरोकार थे, हुसैनियत का साथ देने वालों में से हो, यजीदियत का साथ देने वालों में से ना हो। आज जिस किरदार का तस्करा करूंगी वो अब्दुल्ला इब्ने ज़ुबैर का। आप लोगों के साथ जो मजालिस पेश की उनमें अब्दुल्ला इब्ने उमर का तस्करा हुआ और पहले दिन मैंने इमाम हुसैन अलैहिस्सलाम के वली के दरबार में जो मुकालमात थे जो इमाम ने खुतबा दिया था उसको जिक्र किया था, शायद आपके जहन में मौजूद होगा। तो इमाम के साथ तीन अफराद ऐसे कुल थे, इमाम को मिलाकर तीन अफराद थे जिन्होंने इनकार बयान किया। एक अब्दुल्ला इब्ने उमर जिसका तस्करा यहाँ होगी और एक अब्दुल्ला इब्ने ज़ुबैर और तीसरे इमाम हुसैन अलैहिस्सलाम। इन तीनों ने मदीना छोड़ा था। अब्दुल्ला इब्ने उमर ने भी मदीना को तर्क किया था, इमाम हुसैन अलैहिस्सलाम ने मदीना छोड़ा था और अब्दुल्ला इब्ने ज़ुबैर ने भी मदीना छोड़ा। अब्दुल्ला इब्ने ज़ुबैर मदीना से मक्के आए थे, अब्दुल्ला इब्ने उमर भी मक्के में थे, इमाम हुसैन भी मक्के में। इमाम हुसैन अलैहिस्सलाम ने जब ये कहा कि मैं इराक जा रहा हूँ तो कुछ लोगों ने इमाम की मुखालफत मदीने ही की थी और कुछ ऐसे भी लोग थे جو امام حسین علیہ السلام کو مکہ میں بیٹھ کر بھی مختلف مشورے دے رہے تھے، ان میں سے ایک عبداللہ ابن زبیر کا بھی کردار، پر محمد والے محمد فرما پہلے کہ میں عبداللہ ابن زبیر کے امام حسین علیہ السلام سے کیا گفتگو ہوئی یہ بتا دوں کہ عبداللہ ابن زبیر کا بیک گراؤنڈ کیا تھا. جن لوگوں نے تاریخ پڑھی ہوئی ہے وہ جانتے ہیں کہ جنگ جمل میں امام حسین حضرت علی علیہ السلام کے مخالفین جو تھے حضرت عائشہ ان کے ساتھ طلحہ اور زبیر، یہ تین کردار تھے جو جنگ جمل میں حضرت علی علیہ السلام کے مقابلے میں آئے تھے، امام کے دشمن تھے جنہوں نے جنگ لڑی تھی. زبیر کے بیٹے ہیں عبداللہ ابن زبیر، اور انہوں نے مولا کائنات علی ابن ابی طالب کے زمانے میں امام کی بھرپور مخالفت کی، امام علیہ السلام کے دشمنوں کا ساتھ دیا ہے اور فتنہ و فساد برپا کرتے رہے مولا کائنات کی مخالفت. یہ ہے عبداللہ ابن زبیر جنہوں نے کبھی بھی علی علیہ السلام کے ساتھ وفا نہیں کی، لیکن ان کا چہرہ کیسا تھا، ان کی شخصیت کیسی تھی، جس چہرے سے جس لباس سے پہچانے جاتے تھے وہ ایک مذہبی رہنما کے طور پر، کیونکہ ان کے اندر نماز پڑھنا، روزہ رکھنا، داڑھی رکھنا اور لوگوں کی لیڈری کرنا، وہ رہنمائی کرنا، لوگ اپنے گرد جمع کرنا، یہ ساری صلاحیت تھی. اسی وجہ سے ان سے بھی بحث لینے کے اوپر اصرار ہوا. ہمیشہ ہر جگہ تاریخ میں ہو یا آج کا دور ہو، کچھ ایسے بھی چہرے ہوتے ہیں جن کا لباس حق والا ہوتا ہے، کچھ ایسے بھی افراد ہوتے ہیں جو مذہبی اور سیاسی شکل میں ایسے ظاہر ہوتے ہیں کہ لوگوں کے لیے مشتبہ ہوتے ہیں صحیح یا غلط. اگر آپ کی بصیرت صحیح ہے، ہماری بصیرت نہیں ہے، تو ہم پہچان نہیں سکتے کہ کون صحیح ہے کون غلط. وہ لوگ دھوکے میں آتے ہیں لوگوں کے جن کی اپنی بصیرت نہیں ہوتی. اگر ہم متقی نہیں ہوں گے تو ہم پہچان نہیں سکیں گے کیا حق ہے کیا بات. عبداللہ ابن زبیر کے بارے میں بھی لوگ اسی طرح سے بالکل مطلب آئمہ کی مخالفت میں ان کے حمایت میں کھڑے ہو گئے، اماموں سے مخالفت کرے، اور امام حسین علیہ السلام کے بعد بہت سارے ایسے لوگ تھے جنہوں نے امام زین العابدین کی بیعت نہیں کی تھی اور عبداللہ ابن زبیر کی بیعت کر لی، یعنی امام وقت کو چھوڑ کر عبداللہ ابن زبیر کو اپنا امام مان لیا. ایسا چہرہ ہے عبداللہ ابن زبیر. اب سوچیے کیسا شخص ہے، امام کی محفل میں ہر روز آ کر بیٹھتا ہے، امام کے پاس آ کر بیٹھتا ہے، امام کی بعض نصیحت کو بھی سنتا ہے، امام کے قریب بھی نظر آ رہا ہے، امام کی محفل میں بھی نظر آ رہا ہے. ہر زمانے کے شیعوں کے لیے بصیرت لازمی تھی، اماموں کی بھی یہ سیرت رہی ہے اور انبیاء کی بھی سیرت آئی. رسول اللہ کے زمانے میں بھی وہ منافقین جن کے اوپر ہم لعنت بھیجتے ہیں وہ رسول اللہ کے بزم میں بیٹھا کرتے تھے، آئمہ اصحاب تھے اور نبی اکرم نے اپنی سیرت نہیں بنائی تھی، اس سے جو خالص لوگ ہیں وہی بزم میں بھی بیٹھیں گے، بلکہ سب مکس تھے. ہر زمانے میں ایسا ہی ہوتا کہ پہچاننے والے پہچانے کہ کون صحیح ہے کون غلط. لوگوں نے کیوں نہیں پہچانا کہ حضرت علی علیہ السلام حق پر ہے اور خلیفہ اول حق پر نہیں، کیوں کہ پیچھے چلے گئے؟ کیونکہ ان کا اپنا تقویٰ زیادہ تھا، تقویٰ ایمان کامل نہیں تھا، مضبوط نہیں تھے. جب اندر سے مضبوط نہیں ہوں گے تو پہچانیں گے بھی، اس لیے علی کا ساتھ نہیں، اس لیے امام حسن علیہ السلام کا ساتھ نہیں، اس لیے امام حسین کا ساتھ نہیں، عبداللہ ابن زبیر کے پیچھے چلے گئے، ان شخصیتوں کے پیچھے چلے گئے. عبداللہ ابن زبیر مکے میں جب امام کے پاس مسلسل آتے رہے، ایک دن انہوں نے امام حسین علیہ السلام سے کہا کہ حسین ابن علی اگر عراق میں جتنے آپ کے جانے والے ہیں، جتنا لوگ آپ کا انتظار کر رہے ہیں، اگر ایسے حمایت کرنے والے، ایسے چاہنے والے میرے دنیا کے کسی بھی گوشے میں بیٹھے ہوتے تو میں ان کے ساتھ چلا جاتا، میں ان کے پاس چلا جاتا. یعنی مجھے یہ مشورہ آپ کو دینا ہے کہ آپ عراق چلے جائیں، ایک طرف سے یہ کہا. اور پھر فوراً ہی اس وجہ سے کہ متہم نہ ہو جائے، کہیں کوئی یہ نہ کہے انہوں نے امام حسین علیہ السلام کو مرنے کے لیے دعوت دے دی ہے، اپنی بات کو پلٹایا، دوسرا رخ دیا اپنی گفتگو کا اور کہا کہ اگر آپ یہاں رہنا چاہیں تو ہم آپ کا استقبال کریں گے، ہم آپ کی بیعت کریں گے، ہم آپ کی مدد کریں گے. امام حسین علیہ السلام سے یہ بھی کہہ رہے کہ آپ چلے جائیں تو اچھا ہے، اور یہ بھی کہتے ہیں کہ آپ یہاں رک جائیں تو हम आपकी बैर करें कि आपका स्वागत गोया दो तरफा दो रुखी बात इमाम सल्लल्लाहु के सामने पेश कर। इससे पहले कि मौला ने क्या जवाब दिया था आपके सामने अर्ज करो, इमाम सल्लम ने अब्दुल्ला इब्ने जुबैर से क्या कहा ये बताऊंगी कि जब अब्दुल्ला इब्ने जुबैर चले गए थे इमाम हुसैन ने क्या कहा। इमाम हुसैन अलैहिस्सलाम ने फरमाया कि ये शख्स जाहिर ये कर रहा है कि इसको मेरा मक्के में रहना पसंद है, जाहिर ये कर इन हकीकत ये है कि इसके लिए सबसे पसंदीदा चीज इस वक्त इस दुनिया में ये है कि मैं यहां से चला जाऊं। सोचे इमाम हमारी सियासी बसीरत को खोलना चाहते हैं कि हम सियासत में सोचे समझे क्या क्या हो रहा है दुनिया में अतराफ में हमारे क्या। इमाम ने क्यों कहा इसके लिए सबसे ज्यादा पसंदीदा है कि मैं यहां से चला जाऊं, क्योंकि अब्दुल्ला इब्ने जुबैर एक ऐसी शख्सियत है जिसको ये बात पसंद है कि लोग मेरे गिर्द जमा जाए। इमाम हुसैन अलैहिस्सलाम की मौजूदगी में अब्दुल्ला इब्ने जुबैर के पीछे लोग नहीं आएंगे बल्कि हुसैन इब्ने अली के पीछे लोग आए। इमाम हुसैन अलैहिस्सलाम के साथ लोग रहे, इमाम हुसैन अलैहिस्सलाम चले जाएंगे तो मक्का वो जगह है जहां सब लोग अब्दुल्ला इब्ने जुबैर की पैरवी करेंगे, उसके पीछे रहेंगे, उसके गिर्द जमा रहेंगे। और कुछ लोग ऐसे होते हैं जिनको यही बात पसंद होती है कि लोगों का जमघट्टा उनके इर्द गिर्द जाए, यानी वैसे इस बात की मुजम्मत उन्हें ये पसंद नहीं था कि लोग हमारे साथ रहे, बल्कि उनका मकसद ये था कि लोगों को हिदायत, अगर लोग साथ रखते थे तो उनकी रहनुमाई गुरु भेजेगा मोहम्मद और नियाज वगैरह की चीजें जो है अभी आप लोग छोड़ दें, मस्जिद के बाद जो है वो उसको मुनज्जम कीजिएगा, मस्जिद में डिस्टर्बेंस होती है। पर मोहम्मद वाले मोहम्मद सलवात मारे बुलंद कि ये चाहता है कि मैं यहां से चला जाऊं। दिल की बात ये इमाम मफ्ती रानू से आगाह है, सियासी बसीरत अगर हो तो इंसान समझ जाता है कि मसला क्या है मामला क्या है। इमाम ने कहा इसके लिए बेहतरीन चीज ये कि मैं यहां से चला जाऊं ताकि लोग इसकी गिर जमा हो जाए, लेकिन इसलिए इमाम को मशवरा दिया गया ताकि मुत्तहम ना हो कि इन्होंने इमाम को रुकने के लिए नहीं कहा। और जब इमाम हुसैन अलैहिस्सलाम ने इनको ये जवाब दिया है कि मैं इराक ही जाऊंगा, खुदा की कसम मैं दुनिया में किसी भी गोशों किनार में चला जाऊं, हत्ता जानवरों के बिल में जाकर छुप जाऊं, तो ये लोग मुझे जिंदा नहीं छोड़ेंगे। और इमाम ने फरमाया कि मैंने रसूलुल्लाह से सुना है कि हरम खुदा में एक मींढे की वजह से, मींढे भेड़ की नर को कहते, उसकी वजह से हुरमत खाने खुदा पामाल हो गई होगी, मैं नहीं चाहता कि वो मेढा मैं बनू। इमाम हुसैन अलैहिस्सलाम बता रहे हैं कि मुझे रसूलुल्लाह से खबर मिली है, मुझे इस बात पर यकीन है और मैं वो मेढा नहीं बनना चाहता कि मैं हरम का कबूतर बन जाऊं और अल्लाह के घर को बैतुल्लाह को अपनी ढाल बनाऊं। इमाम हुसैन अलैहिस्सलाम खुद दीन खुदा की ढाल, इमाम हुसैन अलैहिस्सलाम खुद दीन खुदा के मुहाफिज थे, वो दीन को और खाने खुदा को इस्तेमाल नहीं करते। अब यही अब्दुल्ला इब्ने जुबैर जिसको मौला ने ये जवाब दिया, मैसेज भी दिया है कि हरम के मींढे ना बनना, हरम से फायदा ना उठाना, हरम के कबूतर ना बन जाना, अपनी हिफाजत के लिए हुरमत खाने खुदा को पामाल ना करना, कि अब्दुल्ला इब्ने जुबैर वही शख्सियत है जिसकी वजह से दो दफा खाने खुदा के ऊपर हमला हुआ। एक 64 हिजरा में जब यजीद ने खाने खाबा के ऊपर हमला करवाया था अब्दुल्लाह इब्ने जुबैर को पकड़ देंगे, और इन्होंने खाने खुदा के अंदर ही अपनी हिफाजत के लिए पासदारी के लिए क़याम किया था, छुप गए थे, यहां तक के कुहे अबू कुबैस अभी नहीं है मक्का में, उसको खत्म कर दिया गया, वहां बिल्डिंग बना दी गई, ये जुम आए मक्का और मदीना में, कुहे अबू कुबैस के जरिए से منجنیکوں کے ذریعے سے خانہ کعبہ کے اوپر کپڑوں میں آگ لگا کر گولے پھینکے گئے. خانہ کعبہ مسمار ہوا, خانہ کعبہ شہید ہوا, اور عبداللہ ابن زبیر اس لیے بچ گئے کہ جب یہ حملات ہو رہے تھے اسی وقت یزید کی موت کی خبر آئی. یہ ساری سپاہ منتشر ہو کر واپس چلی گئی تھی. سب لوگ جانتے ہیں محمد باقی نے اسلام کے مسائل میں ہم اس بات کو ذکر کرتے ہیں کہ سید احتجاج نے کیا کیا دیکھا. کربلا کے بعد بھی امام نے کون کون سی مصیبتیں دیکھی, واقعہ برا دیکھا, کہ خانہ کعبہ کا مسمار ہونا دیکھا, اور صرف ایک دفعہ نہیں 13 سال یہ رہے امام حسین علیہ السلام کے بعد. 73 ہجرا میں دوبارہ حجاج بن یوسف, جس کا کل پرسوں بھی تذکرہ ہوا تھا, حجاج بن یوسف ثقفی کے دور میں دوبارہ خانہ کعبہ کے اوپر انہی کو پکڑنے کے لیے حملہ کیا گیا, کیونکہ انہوں نے اپنی ایک علیحدہ اسٹیٹ بنا لی تھی مکہ میں, اپنی حکومت قائم کر لی تھی, ان کے چاہنے والے وہاں پر تھے, اور جو بھی حاکم وقت ہوتا تھا اس کو ناگوار گزرتا تھا کہ عبداللہ بن زبیر حاکم وقت کی مخالفت کر رہے, اپنی علیحدہ اسٹیٹ بنا کر بیٹھے, ان کو بھی بیعت کرنی چاہیے. پہلی دفعہ اس لیے بچ گئے کہ یزید مر گیا, دوسری دفعہ جب حملہ ہوا تو اس حملے میں یہ مرے. عبداللہ ابن زبیر حجاج بن یوسف نے ثقفی نے بعد میں پھر خانہ کعبہ کی تعمیر کی, دو دفعہ خانہ کعبہ مسمار ہوا ہے اور اس کی تعمیرات, یہ وہ ہے جن کی وجہ سے اللہ کے گھر کی حرمت پا. لیکن دیکھنا یہ ہے کہ ان کے کردار میں, ان کے کریکٹر میں اور امام حسین علیہ السلام کے کریکٹر میں کیا ہوا. اگر کوئی کم ایمان کا شخص ہو تو وہ پہچانے گا نہیں کہ کون حق پر ہے کون باطل. جس کا ایمان زیادہ ہے اس کو سمجھ میں آئے گا کہ کس نے اسلام کی خاطر قربانی دی اور کس نے اسلام کو استعمال کیا. امام حسین علیہ السلام نے بھی مدینہ چھوڑا, مکہ میں قیام کیا, لیکن امام نے مکہ کو اپنا شیلٹر نہیں بنایا, بلکہ اللہ کے دین کے لیے اپنا مال, اپنا گھر, اپنی اولاد, ہر چیز کو قربان کر اسلام کے لیے خود ڈھال بن گیا. اور عبداللہ ابن زبیر نے اسلام کو اپنی ڈھال بن, اللہ کے گھر کی پاسداری نہیں, وہ بھی عزیز کے مخالف تھے عبداللہ ابن زبیر, امام حسین بھی عزیز کے مخالف تھے. کبھی بھی جب ہم لوگوں کو دیکھیں کہ کسی کی مخالفت کر رہے تو ضروری نہیں ہے کہ جو حکومت کے وقت ہے جو بھی اس کا مخالف کھڑا ہوگا وہ بھی حق پر ہوگا. حزب اختلاف کتنی آپ کے پاس ہے, حزب اختلاف بہت ساری ہے پارٹی, ہر پارٹی تو حق پر نہیں, کوئی ایک ہوگا جو حق پر ہوگا, جو واقعی میں اسلام کی خاطر کام کرنا چاہ. تو جب کوئی کسی کی مخالفت کرتا ہے تو ضروری ہے کہ وہ بھی حق پر ہی ہو. ہمیشہ ایسا ہوتا رہا ہے کہ دو باطل آپس میں لڑ رہے ہوں. اسی طرح سے عبداللہ بن زبیر کا کتاب, صرف امام حسین علیہ السلام ان تینوں میں سے حق پر تھے, اور امام جانتے تھے کہ کچھ بھی ہو جائے جو امام چاہتے ہیں یزید امام کی بات نہیں مانے, اور امام حسین علیہ السلام یہ بھی جانتے تھے کچھ بھی ہو جائے میں نے یزید کی بات نہیں مانی. تیسرا راستہ, آخری راستہ, شہادت کا, قربانی کا اظہار, اس کو امام حسین علیہ السلام نے قبول کیا اور اس کو تہے دل سے قبول کیا. اگر ایمان کمزور ہو تو یہ تیسرا راستہ کوئی اختیار کرے گا؟ تب یہی کہیں گے کہ ہم ساز باز کر لیتے ہیں, جیسے کہ امام حسین علیہ السلام کو مشورے دیے جا رہے ہیں کہ آپ یزید کی بیعت کر لیں, آپ ساز باز کر لیں, آپ جھک جائیں. لیکن امام حسین علیہ السلام نے کہا ہے ہاتھ میں نزلہ, ہم ذلت کو برداشت نہیں کر سکتے اس درجے پر فائز ہونے کے لیے, نفس مطمئنہ تک پہنچنے کے لیے بہت مضبوط ایمان کی ضرورت, بہت مضبوط ایمان کی ضرورت ہوتی. اسی لیے مسلمانوں کو یہ بتایا گیا کہ اپنے نفس کے اوپر کنٹرول, جب تک ہم اپنے نفس پہ کنٹرول کرنا نہیں سیکھیں گے ہم باطل سے ٹکرانا نہیں سیکھیں, بلکہ باطل کے ساتھ مقاومت کرنا سیکھیں, باطل کے ساتھ مصالحت کرنا سیکھیں. نفس پہ کنٹرول کرے, روزہ رکھے, مخلص ہو جائے. نفس پر کنٹرول کرو, نظر کی طرف نہیں دیکھو تاکہ تمہیں اپنی خواہشات کو قربان کرنا آئے, گناہگار ہو جاؤ گے. گناہ نہیں کیا, اپنے نفس کے بعد فروخت ہو جانا, خواہشات کو پورا کرنا. جو گناہ کرتا ہے, جو اپنی خواہشات کو پورا کرتا ہے وہ جانور کی مانند ہو جاتا ہے, پھر وہ چھوٹی چھوٹی چیزوں کی خاطر اپنا ایمان بیچ دیتا ہے. اسلام نے ہمیں تربیت کی تاکہ تقویٰ کے ذریعے سے ہم حق کی طرف آئے، امام حسین علیہ السلام کی طرف آئے. اللہ تعالیٰ ہم سب کو توفیق دے کہ ہم تقویٰ کو اختیار کریں. کل آپ کے سامنے ایک حدیث کا تھوڑا سا حصہ ذکر کیا تھا کہ پانچویں امام امام محمد باقر علیہ السلام، امام علیہ السلام نے جابر ابن عبداللہ انصاری سے بیان فرمایا کہ ہمارے شیعہ کیسے ہوتے ہیں، شیعوں کی صفات کو بیان کیا، جس میں سے چند میں نے آپ کے سامنے کل بیان کی تھی، تھوڑا سا مختصر کا ذکر کروں گی نمبر کے حساب سے. پہلی چیز توازو ہے، شیعہ متواضع ہوگا. توازو یعنی جھک جانا، جیسے کہ پروردگار عالم نے قرآن کریم میں والدین کے لیے بھی کہا وقف لمبا جنا حسل، اپنے ماں باپ کے لیے جھک جاؤ، ان کے لیے اپنا جھکاؤ رکھو، انکساری عارضی کا اظہار. یہ توازو اللہ کے مقابلے میں بھی ہے. پروردگار عالم نے کہا کہ جو نماز نہیں پڑھتا وہ متکبر، اس کے دل میں ہے کہ مجھے نماز کی ضرورت ہے، اور جو متواضع ہے جس کا دل خدا کے سامنے جھکا ہوگا وہ اپنا سجدے میں سر رکھے گا، وہ رکوع کے لیے جھکے گا، وہ اللہ اکبر کہے گا، اس بات کا اعلان کرے گا کہ خدا سب سے بڑا ہے، وہ سب سے بڑا حاکم ہے، سب سے زیادہ قدرت والا ہے. لیکن جو شخص نماز نہیں پڑھتا در حقیقت اس کو تکبر کی بیماری، وہ اپنے آپ کو بے نیاز سمجھتا ہے اللہ کی بندگی، کہ خدا کے مقابلے میں تکبر، مومنین کے مقابلے میں تکبر، لوگوں کے سامنے بھی اکڑتے، ایسے گھمنڈی اکڑنے والے جو اپنے آپ کو نماز سے، اپنے آپ کو مومنین سے بے جول رکھنے میں بے نیاز سمجھتے، ان کے سامنے اکڑتے ہیں، وہ شیعہ نہیں ہو سکتا. شیعہ متواضع ہوگا، شیعہ امین ہوگا، امانت دار ہوگا. ہم خواتین ہیں جو ان روحانی صفات کو اپنی نسلوں میں منتقل کرنے والی ہیں. ہمیں چاہیے کہ ہم اپنے بچوں کو بتائیں توازو کیا ہوتا ہے. مثلاً پہلا سبق اسلام نے ہمیں دیا کہ سلام کرو، توازو میں بچوں کو سکھائیں کہ سلام میں پہل کرنے کی زیادہ ثواب ہے، اور جو جواب دے گا وہ مستحب کا واجب جواب دے رہا ہے. سلام کرنا مستحب ہے اور جواب دینا واجب ہے، وہ ایک ثواب کما رہا ہے. تم پہل کرو، ایک اچھا کام جو ابتدا کرتا ہے، جو پہل کرتا ہے کسی بھی کام میں، اس کی اہمیت بہت زیادہ ہے. اس لیے اللہ تعالیٰ نے والسابقون السابقون اولئک المقربون کا نعرہ قرآن کریم میں بلند کیا، کہ جن لوگوں نے پہلے اسلام کو قبول کیا تھا، جو پہلے پہلے تھے وہ مقرب ہیں، جو بعد میں مجبوری میں اسلام قبول کر بیٹھے وہ تو مقرب نہیں ہو خدا کے. تو جو سلام میں پہل کرنے والا ہے، جو اچھائی میں پہل کرنے والا ہے، وہ مقرب ہے پروردگار عالم کا. یہ توازو کے مختلف شکلیں، دل سے جھکا اور امانت داری، امین ہو، کسی کی چیز لی واپس دے دے، کسی سے کوئی چیز لے کر آئے تو اس کو امانت سمجھے. مثلاً بچوں کے ساتھ اکثر ایسا ہوتا ہے، مائیں مختلف پریکٹیکل لائف میں چیزیں دیکھ رہی ہوتی ہیں کہ اسکول سے کوئی چیز لے کر آ کر، ہمارا فرض ہے کہ ہم ان سے پوچھیں کہاں سے آئی ہے، کیوں آئی ہے، کس سے لی ہے، دی گئی ہے، مانگی گئی ہے، امانت لی ہے، واپس دے، ایکسچینج کی ہے، اس کے پیچھے کیا کہانی. بعض بچوں کی انہی چیزوں میں بہت زیادہ بگڑ جاتی ہیں، اور بے شمار بچے چوریاں اسکول سے ہی سیکھتے ہیں، لیکن اگر ہم نے توجہ نہیں دی کہ بچے کیا کر رہے ہیں، تو پھر یہ آج پینسل کے، ربر کے، شارپنر کے چور ہیں، کل بڑی چیزوں کے چور ہوں، آج لے کر بھول جاتے ہیں، کل بڑی بڑی چیزیں لے کر بھول جائیں. اس لیے محتاط رہنا ہے ماؤں کو کہ ہم نے ابھی سے انہیں امین بنانا ہے، خائن نہیں بنانا. کل یہ بھی کہا تھا کہ صرف چیزوں میں مال میں امانت داری نہیں ہے، بلکہ راتوں میں بھی امانت داری. شیعہ عبادت گزار ہوتا ہے، شیعہ بے نمازی نہیں ہوتا، شیعہ روزہ رکھنے والا ہوگا، صوم صلات کا پابند ہوگا، شیعہ خمس دینے والا ہوگا، شیعہ پورے دین کو اہمیت دینے والا ہوگا، جتنے واجبات بتائے ہیں ان کے اوپر عمل کرنے والا ہوگا. بس اگر کوئی شخص نماز نہیں پڑھ رہا، بے حجاب خواتین ہیں، بے پردہ پھر رہی ہیں، سب گناہ کر رہے ہیں، گانے سن رہے ہیں، ہم سب کچھ کر رہے ہیں، پھر ہم کیسے دعویٰ کر سکتے ہیں کہ ہم اجر رسالت ادا کریں؟ اجر رسالت تو اسی وقت ادا ہوگا جب مودت کی جائے، اور مودت اطاعت کے ساتھ، محبت اور اطاعت دونوں. इसलिए सबसे ज्यादा तवज्जो इस्लाह नफ्स पर होनी चाहिए। अगर कोई शख्स अपने आप को बना ले, अपने नफ्स को पाकीजा कर ले, जिसके लिए अल्लाह ने इनाम भी किया, तो अल्हमा फुजूरहा व तक्वाहा, हमने इनाम कर दिया इंसान के नफ्स के ऊपर कि क्या बुराई है क्या अच्छाई। जब बच्चा चोरी करके लेकर आता है पेंसिल, आप उसका चेहरा देख, जब आपको बना रहा होगा तो आप समझ में आ जाएगा क्या बना रहा, खुद भी डर रहा है, सहमा हुआ है, पता है गलत कर रहा हूं। ये क्या चीज है? यही इल्हाम। अब अगर ऐसा ऐसा बुराई की आदत पड़ गई तो ये चेहरे जो पक हो जाते हैं, चेहरे जो दर्द हो जाते हैं, जबान में जो लुकनस आती है खत्म हो जाए, जमीन की आवाज बंद हो जाती है। इसलिए ये बच्चे हैं जिनके ऊपर हमें काम करना, ख्यालत नहीं करनी। चोरी गुनाह है, हराम है, हराम का एक लुकमा पेट में चला गया तो आग है, अंगारा है, ईमान के जिया का सबसे बड़ा सबब। अल्लाह ताला सबको तौफीक दे कि सारी बातें हम बच्चों को समझा सकें। इसी तरह से जो तीसरी सिफत अभी मैंने आपके सामने अर्ज की इबादत की, एक और सिफत मौला ने बयान की जावेद जमजुल्ला अंसारी से, जिक्र की। शिया जिक्र करने वाले होते, याद ए खुदा उनके दिल में होती। अब ये जिक्र सिर्फ जबान से नहीं है, ला इलाहा इल्लल्लाह, अल्लाहु अकबर, अल्लाहुम्मा सल्ली अला मुहम्मद व आलि मुहम्मद, ये सब अज़कार अल्लाह की याद के जरिए। जब ख़वातीन घर में होती है तो बहुत सारा टाइम ऐसा होता है जिसमें हम कोई बहुत बड़ा काम नहीं कर सकते, उस हम घर में खाना पका रहे हैं, कपड़े धो रही हैं, बच्चे के साथ हम उसके कपड़े वगैरह बदला रहे हैं या नहला रहे हैं, दुला रही है, इन सब कामों में हम कोई किताब पढ़ नहीं सकते, कोई नमाज नहीं पढ़ सकते, कोई ऐसी इबादत नहीं कर सकते जिसमें बहुत ज्यादा तवज्जो की जरूरत है। लेकिन एक काम किया जा सकता है, चलते फिरते टैक्सी में बैठकर, सफर के दौरान बिस्तर पर लेटकर, जिसके लिए परवरदिगार आलम ने कहा कि वो लोग हैं जो उठते बैठते करवट बदलते जिक्र खुदा पर याद करते अल्लाह को, अल्लाह को नहीं भुलाते। अल्लाह को अगर इंसान हर वक्त याद रखे तो गुनाह नहीं करे। अल्लाह में हर वक्त देख रहा है, अगर कोई जाकिर है जो याद रखने वाला है, खुदा ने मुतार किया उसके दिल में बेदार है, इस बात को याद रखता है कि खुदा में देख, तो जब याद खुदा होगी तो खुद बखुद गुनाहों से दूर। इस दौरान में आप जबान का वेट कर सकती हैं, मसल ला इलाहा इल्लल्लाह। आप देखिए जो लोगों को आदत होती है गुनगुनाने की, बड़ी मुसीबत की आदत, गाने सुन नहीं रहे लेकिन क्योंकि इतने सुने हुए सालों से सुने हुए अब मुंह के ऊपर चढ़ गए, अब जहां बैठते हैं जहां वक्त मिलता है शैतान को मसरूफ कर देता है तो गुनगुनाते हैं। अब जैसे ही आपको पता चला कि गुनगुनाना गुनाह है, ये गाने गाना गाने गुनगुनाना बुरी बात है, गुनाह लिखा जा रहा है, हम अपने आप को आदत डालेंगे, हमने अपनी जबान के ऊपर कुछ ना कुछ वेट कर। मिसाल के तौर पर एक बहुत छोटा सा जिक्र जिसको मैं बहुत दफा बयान करूँ लेकिन इंतहाई मुजर्रब चीज, लाहौला वला कुव्वता इल्ला बिल्लाह अलिय्य अज़ीम, छोटा सा जिक्र, इससे कुव्वत इरादी में इजाफा होता है। किसी की अगर विल पावर कमजोर, किसी को डर लगता है, खौफ आता है, क्योंकि शैतानी वसवसे खौफ भी लेकर आते हैं, शैतानी वसवसे इरादों को भी कमजोर करते हैं, शैतानी वसवसे गफलत का भी सबब बनते हैं जिसका जिक्र आप पहले दिन से कर, बहुत सारी बीमारियां बीमारी लेकर आता है शैतान। अब लोग क्या करते हैं इसको काबू पाने के लिए, मतलब पान खा रहे हैं, तंबाकू खा रहे हैं, फला चीज, ये सारे ना इन सब चीजों की पीछे कुछ ना कुछ नफ्सियाती और रूहानी दास्तान कुछ ना कुछ आमिल हो। हमें वो अमल करना है जिससे हमारी रूहानी तकवियत हो। गुटखा आपको और अजाब में लेकर आएगा, छारिया और तंबाकू और अजाब में लेकर आएगा। हम बेहतरीन चीज जो इस्तेमाल कर सकते हैं वो जिक्र इलाही, जिससे हमारी रूह कभी होगी, जिससे हमें डर नहीं लगेगा, जिससे हमें तकवीत इरादा मिलेगा, सही फैसले करेंगे। अल्लाह ताला से ये भी दुआ करें परवरदिगार आलम हमें सही फैसले करने की कुव्वत अता करें, जो फैसला करे वो ठीक फैसला हो, बजा फैसला हो, गलत फैसला ना हो। जब कर लिया तो अमल करे, जब कर लिया अल्लाह पर भरोसा करके उसके ऊपर पाबंद भी रहे, कारबंद भी रहे। अभी कुछ बात कहेगी, दो मिनट बाद कुछ और कहेगी, फिर तीसरी मिनट भी कुछ और कहेगी, फिर चौथे मिनट बाद कुछ और कहेगी। मोमिन शिया ऐसा नहीं होता, मोमिन शिया वो होता है जो मजबूत होता है, एक बार कर दो, बातों को बार बार بدلنے والا ہے. ذکر آپ کی زندگی کو تبدیل کر سکتا ہے. لا حول ولا قوت الا باللہ العلی العظیم. لا الہ الا اللہ. جس کو شوق ہے عبادت کا, جس کو تڑپ ہے, عشق ہے عبادت کرنے کی, اتنی چیزیں ہیں جس میں انسان مزے بھی لے سکتا ہے. آپ انٹرٹین کریں عبادت. اگر آپ کے پاس اور چیزیں نہیں ہیں, مطلب بچے ہیں, گھر کے ساتھ جھنجھٹ ہے, ہم اتنی عبادت کر ہی نہیں سکتے. اسی اللہ نے مستحبات رکھی ہیں ساری چیزیں, مطلب نمازیں بتائیں بہت ساری, یہ سب مستحب چیزیں. لیکن ہم نہیں کہتے ہیں کہ اگر کسی کو شوق ہو تو وہ اس سے مزہ لیتا ہے, اس کو لطف آتا ہے عبادت کر, اس کو سکون ملتا ہے. اللہ نے کہا اللہ کے ذکر لا تطمئن القلوب, آگاہ رہو کہ اللہ کی یاد سے دلوں کو اطمینان حاصل ہوتا ہے. حقیقت آپ کو یہاں آ کے کیوں مزہ آتا ہے, آپ کو فرض ادا پر کیوں سکون ملتا ہے؟ جب آپ یہاں سے باہر چلے جائیں گے آپ کو لے گا جیسے کسی نے آپ کو تقویت کا کوئی انجیکشن لگا دیا, ہمیں لگتا ہے ہمارے خون میں اضافہ ہو گیا. یہ سب ایمان سے بنا. اگر ایمان نہیں ہے جو آتا ہے مجلس میں اس کو بوریت ہوتی ہے. اب کچھ پلیٹ فارم جیسے بنائیں گے تو بوریت کو برطرف کر دیں گے, جہاں ذکر نہ ہو کچھ اور جس میں لوگوں کو مزہ. اللہ تعالیٰ سب کو محفوظ رکھے کہ ہم ذکر محمد و آل محمد, ذکر قرآن میں محفوظ رہے. اور ایک اور صفت شیعوں کی یہ بتائی گئی کہ شیعہ اپنی زبان کو بند رکھتے ہیں مگر جہاں ضرورت ہوتی, بے جا گفتگو نہیں کرتے. ہمارے شیعہ وہ ہوتے ہیں جو سچ بولتے ہیں, سچ بولنے والے, جھوٹ بولنے والے شیعہ نہیں ہوتے. جہاں ضرورت ہوگی, لازمی ہوگا بولنا, وہاں گفتگو کریں گے, بے جا گفتگو نہیں کریں گے, فضول گفتگو نہیں کریں گے. پس اگر خواتین کچھ ایسی ہیں جن کا کام ہی یہی ہے کہ وہ اپنے وقت کو استعمال کرتی ہیں لوگوں سے باتیں کرنے, آج ہمسائے کے گھر چلے جائیں, کل اس ہمسائے کے گھر چلے جائیں, پرسوں اس ہمسائے کے گھر چلے جائیں, اس میں مقصد بھی جو ہے وہ صرف گفتگو کر. وقت کا بے جا اسراف ہے. ملے آپ ضرور لوگوں سے, صلہ رحم بھی کریں, لیکن وقت ضائع نہ کریں. چار چیزوں سے ہمارے بارے میں قیامت میں سوال کیا جائے گا. ہمارے معصومین نے ہمیں بتایا چار چیزوں سے تمہارے سے کل کے دن سوال کیا جائے گا. ان چیزوں کے بارے میں ہمیں غور کرنا چاہیے. جو مال تمہیں ملا تھا اسے کہاں خرچ کیا؟ عیاشی میں خرچ کیا, اللہ کی راہ میں خرچ کیا, ضرورت کے لیے خرچ کیا, یا اسراف کیا؟ جو مال ہم نے استعمال کیا ہے ہمیں سمجھ میں آنا چاہیے کہ ہم صحیح خرچ کر رہے ہیں یا غلط خرچ کر رہے ہیں. اگر اسراف کر رہے ہیں تو سوال کیا جائے گا. پانی کا اسراف نہ کریں, لائٹ کا اسراف نہ کریں. اگر ہم اسراف سے اپنے آپ کو بچا لیں, پوری دنیا میں اس وقت رزق ضائع ہو رہا ہے, اس کا اگر سسٹم صحیح ہو جائے تو بھوکے نہ رہیں. ماں سے سوال کیا جائے گا, جوانی سے سوال کیا جائے گا, کیونکہ جوانی انسان کی زندگی کا بہترین دور ہوتا ہے. یہ جو ہمارے جوان بچے ہیں جو 14 سال کے, 15 سال کے, 16 سال کے, 20 سال کے, 22 سال کے, افسوس ہوتا ہے جب ہم ان جوانوں کو گلی کوچوں میں کھڑے ہو کر فضول گفتگو کرتے ہوئے دیکھیں. یہ بچے کھڑے ہوئے, ان کے پاس زندگی میں کرنے کے لیے کوئی مثبت کام نہیں ہے, وقت ضائع کر. لڑکیاں ٹی وی کے سامنے وقت ضائع کر, خواتین وقت ضائع کرتی. جوانی کا دور ضائع ہو گیا, نہ بڑھاپے میں کچھ رکھا ہے نہ بچپن میں کچھ. بچپن میں تو انسان سیکھ رہا ہوتا ہے, جب جوان ہو جاتا ہے تو تیار ہو گیا. جب جوان ہو گیا تو سب سے زیادہ قوتیں, طاقتیں, سب سے زیادہ پوٹینشیل جوان. جوانی کی عبادت سب سے زیادہ پسند کی گئی, جوانی کا علم سب سے زیادہ پسند کیا. جتنا جوان علم پھیلا سکتے بوڑھے نہیں پھیلا سکتے, بوڑھے تو اپنے اور مسائل میں مصروف ہو جاتے ہیں. تو جوانی گزارے نہ ہو, اس سے ہمارے سے سوال کیا جائے گا. عمر سے سوال کیا جائے گا, جتنی عمر گزاری ہے اس کو کیسے تقسیم کیا تھا. بڑھاپے کے بھی کچھ فرائض ہیں, بڑھاپے کے بھی کچھ کرا ہے. جب لوگ بوڑھے ہو جاتے ہیں, ٹھیک ہے, اگر وہ گھر کے کام نہیں کر سکتے, اللہ تعالیٰ نے ان کو ایک بہترین کردار دیا. جو ہمارے نانا نانی دادا دادی پچھلے زمانے کے ہوتے تھے, ان کی زندگی بڑی اہمیت تھی. مثلا ایک ان کا کام بچوں سے محبت اور شفقت کرنا. آج کے دور میں ہم اس چیز سے محروم ہوں, اب نہ نانی کی محبت نہ دادی کی محبت، سسٹم ایسے ہو گئے، نانیاں نانیاں کی عجیب سی ہو گئی ہیں اور بہوئیں بھی اور بیٹے بھی عجیب سے ہو، یہ محبت بچوں کو مل نہیں رہی. بیڈ ٹائم اسٹوریز بہترین طریقہ ہے بچوں کو سبق دینے. بچہ سارا دن ادھر ادھر دوڑتا بھاگتا رہے، لیکن رات کو جب بستر پر لیٹتا ہے تو آپ سپروائز کرتا ہے مجھے کہانی سنا ہے. اب اگر آپ بچے کی تربیت کرنی ہے، اب یہ بیڈ ٹائم اسٹوریز سے فائدہ اٹھا کہ اب جتنے ہمارے آئمہ کی کہانیاں ہیں، ان کے واقعات ہیں، سچی باتیں ہیں، حقائق ہیں، کہانی آپ بنا کر بھی سنا سکتی. اگر ہم کوئی کردار اپنے ذہن میں رکھتے ہیں کہ ایسا ہونا چاہیے، ایسا نہیں ہونا چاہیے، خود تخلیق بھی کر سکتے کہانی. کتنی کہانیاں ہم سنائیں گے بعضوں کی، ابھی کہانیاں ختم ہو جاتی ہیں. جو کہانیاں بازار میں ملتی ہیں ان میں بھی بعض اچھی کہانیاں ہوں. خواتین کا، دادی کا، نانی کا اہم کردار ہے. اس پر مائیں بھی، مائیں بھی یہ کام کر سکتی ہیں، لیکن دادی نانی یہ کام بہت اچھا کر سکتی. اگر ماں اس وقت کچن میں مصروف ہے، کسی اور کام میں مصروف ہے، ان بچوں کو آپ کی محبت کی، آپ کی توجہ کی ضرورت ہے. اور اس میں مائیں بھی آڑت نہ آئیں. جو محبت اپنے بزرگوں کو، اپنی نسلوں سے ہوتی ہے، اجداد کو اپنے بچوں سے ہوتی ہے، وہ تو ماں باپ کو بھی نہیں ہوتی، وہ زیادہ مہربان. یہ اٹیچمنٹ جو ہے وہ بہت بڑی نعمت. گھر میں اگر آپ کے بزرگ ہیں تو ان کی قدر کریں، اور بزرگ بھی اپنے فرائض کو سنتے، کہانیاں بچوں کو سنائیں، اہل بیت کی کہانیاں، اور رات کو ان کو لیسن دیں. رات کے سونے سے پہلے کے بہت سارے احوال ہمیں بتائے. اب ہوتا یہ ہے کہ جب انسان عمر گزر جاتی ہے، سوچتا ہے میں کیا کروں اب، مثلا یہ اچھی بات بچپن سے عادت ہی نہیں پڑی، الٹے لیٹنے کی عادت پڑی. اب کروٹ سے لیٹنا بھی چاہے تو الٹے ہی نیند آئے گی. بچپن میں کسی نے بتایا نہیں، سمجھایا نہیں کہ الٹا سونا شیطان کا سونا. سونے سے پہلے وضو کرو، سونے سے پہلے وضو کرو. اگر ہیبٹ بن جائے کہ ہم برش کر رہے ہیں، بہت بڑے بھی نظر آتے ہیں جو برش نہیں کرتے، ان کے دانت پیلے ہوتے. جو اسلام کا پہلا اصول نبی اکرم نے کہا، اگر سخت نہیں ہوتا تو شریعت واجب کر دیتی برش کرنا، مسواک کرنا، صفائی نصف ایمان. رات کو سونے سے پہلے وضو اگر اپنے بچوں کو عادت ڈال دیں، اللہ ہمیں بھی توفیق دے کہ بچوں میں چیزیں منتقل کرنا آسان کام نہیں، مشکل کام. بچوں کو ایک ایک بات کا عادی بنا دینا آسان کام نہیں ہے، بہت مشکل. آپ نے رات کو سونے سے پہلے اس کے ساتھ لیٹ کر تین دفعہ قل ھو اللہ خود بھی پڑھی، بچے کو بھی عادت کروا دو. اب یہ سونے سے پہلے جب بچہ سوئے گا، آپ سوچئے کہ اتنی ساری تیاری کے بعد، نفسیاتی اور روحانی سکون کے بعد، بچے کا جو نیند کا پیریڈ ہے وہ پرسکون گزرے. اس میں اس کو کوئی خوف نہیں ہوگا. اکثر خواتین یہ کہتی ہے ہمارے بچے رات میں نیند میں ڈرتے ہیں، پریشان ہوتے ہیں، یہ ہوتا ہے، وہ ہوتا ہے. جب گھر میں آپ نے دن میں اس کو ہارر موویز دکھائی ہیں، انڈین چینلز دکھائے ہیں، سی آئی ڈی دکھایا ہے، فلانا دکھایا ہے، یہ سب کچھ دیکھ کر وہ سو رہا ہے، اور آپ کو سونے سے پہلے اس نے نہ وضو کیا، نہ کچھ دعا پڑھی، نہ کچھ اچھی بات سنی اور سو گیا، رات کو ڈرے گا نہیں تو کیا؟ اس کے ذہن میں برائیاں اور خراب چیزیں تخلیق نہیں پائیں گی تو کیا؟ بچے کے اندر سب سے زیادہ جو قوت ہوتی ہے وہ تخیلات کی قوت ہے. اسکولوں میں بچے کہانیاں بنا بنا کر سناتے ہیں ٹیچرز کو، جو ان کی احساسی کمتری ہوتی ہے، جو ان کے دماغ کے اندر پک رہا ہوتا ہے، اس کی کچھ نہ کچھ نئی نئی موویز بنا کر اور داستان بنا کر سنا رہے ہیں اپنے بچوں کو بھی اور ٹیچرز کو. یہ سب نفسیاتی مسائل، اس کو حل کرنے کے لیے شریعت نے ہمیں بتایا. تو پروردگار عالم ہم سب کو توفیق دے کہ ہم اپنے وقت کو صحیح طریقے سے صرف کریں اور مینج کریں، وقت کو صحیح طریقے سے مینج کریں کہ جو ہم نے عمر گزاری ہے، جو بڑھاپے کی بھی عمر گزار رہے ہیں، اس میں نانی دادی بچوں کی تربیت میں ایک بہت مثبت کردار ہے. دادی اگر بچے کو یہ بتا دیے چپل کہاں رکھنی ہے اور منہ ہاتھ دھونا ہے کھانے سے پہلے، کھانے کے بعد چیئر اندر کر دو، چھوٹی چھوٹی باتیں جس کے لیے ماں تنہا ہوتی ہے تو کھپ جاتی ہے، اب کیا کیا کرو گے، کس کو کیا کیا بتاؤ. لیکن اگر دادی اور نانی یہ سمجھ لیں کہ ہمارا یہ فرض ہے، چھوٹی چھوٹی باتیں پیار سے، محبت سے سمجھائیں، اللہ تعالیٰ ہم سب کو توفیق دے کہ ہمارے گھروں کا نظام اتنا منسجم، اتنا پختہ، اتنا مضبوط ہو، اچھے بچے پرورش پا سکے. گزشتہ دور میں جب سب لوگ اپنی ذمہ داریاں سمجھتے تھے، मोहब्बतें होती थी, ज्वाइंट फैमिलीज होती थी, उस जमाने में बच्चों की अच्छी परवरिश होती, बच्चों को तबीयत तहजीब अखलाकियात पता होते। अब बच्चों की लैंग्वेजेस भी यहाँ पर खराब होती हुई नजर आ रही है, बच्चों के अंदर से मैनर्स भी खत्म होते हुए नजर आ रहे हैं, बच्चों के अंदर से सुकून और इत्मीनान की बेहतरीन सिफत भी खत्म होती हुई नजर आ रही है। अब बच्चे आजकल के जमाने के बहुत विभ्रत से चले जा रहे हैं, बावजूद इसके कि जमाने की तेज रफ्तारी की वजह से उनके अंदर शार्पनेस बहुत बढ़ गई, बहुत सीख सकते हैं बच्चे, बहुत ज्यादा टैलेंटेड बच्चे हैं आज के दौर के, अगर इनको भरपूर तवज्जो, मोहब्बत और सही गाइडलाइन मिले। इसमें हम खवातीन का सबसे अहम किरदार, हम खवातीन ही इन्हें दीन की तरफ लेकर आ सकती हैं छोटे छोटे कामों के जरिए, छोटी छोटी बातों के जरिए। बच्चा सीखेगा अगर हम उसको सिखाएं। इमाम ने फरमाया कोरे कागज की तरह से जिसके ऊपर जो भी खत लिख दिया जाएगा, जो भी लिखा जाएगा वो सख्त हो जाएगा। हम क्या लिखते हैं, सच्चाई या झूठ, अच्छाई या बुराई, मोहब्बत या नफरत, ये हमारे ऊपर इन्हिसार करता है। अल्लाह ताला हम सबको तौफीक दे कि पढ़े अज़ाद से ऐसा दर्स लेकर उठे अहले बैत के चाहने वाले, अहले बैत से मोहब्बत करने वाले, अहले बैत से इश्क रखने वाले, अहले बैत की तालीमात के मुताबिक जिंदगी बसर करने वाले बच्चों। आज आपके बच्चों के लिए एक तोहफा यहाँ पर लाया गया है बच्चों की तालीम के हवाले से, ये भी नजर हुसैन का एक तरीका है। हम मौला की नजर में खाना देते हैं और गलत चीजें भी देते हैं बाज जगहों पर, अर्थात मुहर्रम में बाज जगहों पर जो है वो मेहंदियां और छल्ले और नहीं मालूम ऐसी बहुत सारी चीजें हैं, चूड़ियां और बहुत कुछ जो सुनती हूँ मैं, तो उन सब के बजाय तालीम में इस्तेमाल होने वाली चीज को बच्चे को दे, क्योंकि मौला ने कहा कि इल्म नूर है, इल्म जिंदगी है, जहालत मौत है, जहालत जुल्मत। और अपने बच्चों को ये बताया कि ये इमाम के नाम की पेंसिल, इमाम के नाम का रबर है, जैसे हम खाना खाते हैं इमाम के नाम को और तकद्दस के साथ खा रहे होते हैं, एहतराम के साथ खा रहे होते हैं कि मौला की नजर है हमारी रूह में तकबीयत आएगी, बीमारियों में शफा मिल जाएगी, मौला की नजर खा रहे हैं, अकीदत के साथ खा रहे हैं, इमाम हुसैन का नाम लेकर खा रहे हैं, इमाम का तबर्रुज है, ये जो चीजें आपके हाथ में आएंगे ये भी मौला की नजर है। अब इससे हम जो लिखेंगे हमारी इल्म में अल्लाह ताला इजाफा फरमाएगा, हमारी कुवत में अल्लाह ताला इजाफा फरमाएगा, जो कुछ आप पढ़ेंगे ध्यान में और मुख्तलिफ वक्तों में उससे आपको फायदा मिलेगा। अल्लाह ताला हम सबको तौफीक दे कि बिस्मिल्लाहिर्रहमानिर्रहीम के साथ रब्बे ज़िदनी इल्मा व अमला के साथ अपने बच्चों की तरबियत करें। बच्चों में अगर तालीम की कुछ कमी है, बच्चा याद नहीं करता, उसको पढ़ाई में कमजोर आप समझ रही है, उनसे कहें कि वो दुआ करें रब्बे ज़िदनी इल्मा व अमला व अल्हिकनी बिस्सालिहीन, छोटी सी दुआ बच्चों को याद भी हो जाए। इससे बच्चे के अंदर ये अकीदा मजबूत होगा कि हमें जो कुछ मिलता है वो अल्लाह ताला की जानिब से है, हमें जो कुछ मिलता है वो खुदा की दी हुई कुव्वत है। हम दुआ मांगेंगे तो हमारी पढ़ाई भी अच्छी होगी, दुआ मांगेंगे तो हमारी तालीम में बेहतरी आएगी, अल्लाह से तलब करेंगे तो हमारी सलाहियत में इजाफा होगा, खुदा है जो अता करने वाला है। ये बचपन का कॉन्टेक्ट बंदे और खुदा का अहमियत रखता है। आपसे बच्चा अगर कोई फरमाइश करता है उससे कहे तो खुदा से मांगो, अल्लाह से तलब करो। अगर हम बच्चे को कुछ चीज दे रहे हैं तो थोड़ी सी ताखीर करके दें ताकि वो भी मांगने की आदत डाले खुदा से, उसको भी पता चले कि जो कुछ आता है वो अल्लाह की जानिब से आता है, अल्लाह से तलब करना चाहिए, खुदा से राबता बनाने की तमरीन मश करवाना, ये बचपन में माँ बाप का फर्ज है कि हम उसको मश करवाएं, एक एक्सरसाइज करवाएं, उसको अल्लाह से तलब करना चाहिए। साइकिल चाहिए आप बच्चे को, आप उसे क्या अल्लाह से मांगो, कभी मत दिलाएं, चंद दिन उसको मांगने दे खुदा से, बाद में आप उसको दिलवा दें। ये तरीके हैं अहले बैत से और खुदा से नजदीक करने के, जरूर भेजेगा मोहम्मद। अगर कोई नानी यहाँ पर है, कोई दादी है, माए हैं, आप सबसे मैं ये इल्तमास करूंगी कि दुआ देने की आदत डालें, बस दुआ ना दें, عورت کے جذبات پہ بہت طاقت. اللہ تعالیٰ نے خواتین کی دعا میں بھی اثر رکھا ہے, اب بد دعا میں بھی اثر رکھا ہے. آپ دعا دیتی ہیں وہ بھی قبول ہو جاتی ہے, بد دعا دیتی ہیں وہ بھی قبول ہو جاتی ہے. اس لیے اگر کبھی کوئی غلط کر رہا ہے, یقیناً جو نانی ہے, دادی ہے, ساس ہے, ماں ہے, زندگی میں بڑے نشے و فراز آتے ہیں. جب آپ بہو تھی, جب بھی بے شمار ایسی چیزیں برداشت کرنی پڑتی تھیں جو ناقابل برداشت ہوتی. اب ساس بن گئی تب بھی ایسا ہی ہوتا ہے کہ بہت سارے ایسے واقعات ہوتے ہیں اپنے نواسوں کے, پوتوں کے, بہوؤں کے, بیٹوں کے, جس کو برداشت کرنا مشکل ہوتا ہے. بہت صبر چاہیے ہوتا ہے انسان کو اپنے ایمان کی حفاظت کے لیے, کہ ہم کسی کو کچھ برا نہ کہیں, کسی کے ساتھ زیادتی نہ کریں, کسی نے برا کیا تو اس کے لیے اچھا چاہیں, اس کے لیے اچھا کر کے دکھائیں. سارے کام بڑے صبر کے ساتھ چل رہے. اب اس میں دل سے دعا ہی نکلے, بد دعا نہ نکلے. اب کم سے کم دعا نہیں نکل رہی تو بد دعا بھی نہ دے, کیونکہ اگر آپ نے بد دعا دے دی تو یقین رکھیں کہ وہ پوری ہو جائے گی. بد دعا دیتے وقت یہ نہ سوچیں کہ پوری نہیں ہوگی, میں پیسے کہتے ہو جاتی. ماں کی بد دعا بھی پوری ہوتی ہے. اللہ نے نظام بنا, سب سے زیادہ جلدی بد دعا جس کی لگتی ہے وہ مظلوم کی اور ماں کی. جس پہ ظلم ہوتا ہے اس کی بد دعا بھی لگتی ہے, جو ماں بد دعا کرتی ہے وہ بھی بہت جلدی لگتی ہے. اس لیے محفوظ رہنا چاہیے اس وقت سے, جب ہماری اپنی اولاد کو ہماری اپنی بد دعا لگے ہم بعد میں پچھتائیں, ہم نے کیوں ایسا کہا تھا. کاش کہ ہم اپنی زبان سے الفاظ نہ نکالیں. ماؤں کے حوالے سے روزانہ میں آپ کو ایک واقعہ سنا دوں کہ اللہ تعالیٰ نے نظام ایسا رکھا ہے کہ ماں کی عظمت کو اتنا بڑھا کر دکھایا کہ اگر ماں کے ساتھ زیادتی ہوئی تو بدبختی ہماری, بدبختی اس دنیا میں آئے گی. وہاں تو آئے گی آئے گی, اس دنیا میں بھی بدبختی آئے گی. ایک شخص تھا بنی اسرائیل کے یہودیوں میں سے, بہت بڑا عابد ظاہر, لوگ اس سے محبت کرتے تھے اس کی عبادت کی وجہ سے, لوگ اس سے محبت کرتے تھے اس کی علم کی وجہ سے, لوگ اس کی گرد جمع ہوتے تھے. یہ واقعہ پانچویں امام نے سنایا ہے دوسرے جگہ. امام نے فرمایا کہ جری اس شخص کا نام تھا, ایک دن اپنے محبت میں کیا عبادت کی جگہ ہوتی ہے عبادت کر رہا تھا, اس کی ماں دور سے کہیں آئی اور اس کو آواز دی. اس نے اپنی ماں کی آواز نہ سنی, جواب نہ دیا. پھر ماں نے اس کو دوسری دفعہ آواز دی, اس نے جواب نہیں دیا. ماں چلی گئی, پھر آئی, دوبارہ آواز دی, اس نے توجہ نہیں کی. ماں نے اس کو بد دعا دی, اللہ تیرے گرد بدکار اور فاسق لوگوں کو قرار دے. وہ دن دیکھنا کہ جب تمہارے گرد برے لوگ ہوں. یہ بد دعا دے کر چلی, بہت دل دکھا کہ میں بلا رہی ہوں اور جواب نہیں دے رہا, مجھ سے ملنے کی تڑپ نہیں ہوں. عجیب ہے, ماں باپ والدین کی محبت بال کا اہم کاموں کو چھوڑ کے ماں باپ کو خوش کرنا اہمیت کا حامل, کہ اپنے دوسرے کاموں کو چھوڑ کر انسان والدین کی زیارت کرے, ماں باپ کو دیکھے, ماں باپ سے بات چیت کرے. اگر وقت کی بات کریں کبھی بھی وقت نہیں نکلے گا. اب اگر اپنے باقی کاموں کو اہمیت دیں تو کبھی بھی وقت نہیں نکلے گا ماں باپ کے لیے. خصوصاً وہ لوگ جو اپنی پریکٹیکل لائف میں کیریئر والی زندگی گزار رہے ہیں, آپ اپنی تمام مصروفیات میں سے ماں باپ کو سب سے اہم سمجھے. بس وہ بھی اپنی عبادت میں محب تھا, عبادت میں اتنا محب تھا کہ ماں کی صدا پر لبیک نہیں کہی, جس پر مولا نے کہا, پانچویں امام نے فرمایا, کاش کہ وہ عبادت کو چھوڑ کر اپنی ماں کی صدا کو سنتا, ماں کو دیکھتا, ماں سے ملاقات کرتا. اس لیے بہت سی راتیں ایسی ہوتی ہیں اگر والدین بیمار ہیں, عبادت کو چھوڑ کر ماں باپ کی صدا میں بیٹھنا زیادہ فضیلت ہے, اس کی زیادہ اہمیت ہے, اس میں زیادہ ثواب ملے گا. جو فرض نماز ہے, جس کو اللہ نے بصیرت دی ہے, جو اللہ سے چاہتا ہے پروردگار مجھے نیک راستے پر, سیدھے راستے پر کام کر دے, اس کو پتا چل جاتا ہے مجھے کیا کرنا ہے. بچے کے سرانے بیٹھنا ہے, شوہر کے سرانے بیٹھنا ہے, ماں کے سرانے بیٹھنا ہے, یا سجادے میں بیٹھنا ہے, اس وقت کیا کام کرنا ہے. پر اس شخص نے ماں کی صدا کو نہیں سنا اور ماں بد دعا دے کر چلی. کچھ دنوں کے بعد اس کے جو دشمن تھے, کچھ لوگ جو حسد کرتے تھے, نہیں چاہتے تھے لوگ اس کی کردار سے بیٹھے, اس سے محبت کرے, انہوں نے ایک فائشہ عورت کو پیسے دیے, اس سے کہا اپنا بچہ اس کے دروازے پر جا کر رکھ دو اور شور مچاؤ کہ تم اپنے بچے کو سنبھالو اور ہم تمہاری گواہی دیں گے, تمہاری سچائی کی. تمہارے ساتھ گواہی بھی دے دی گئی, اس کو متہم بھی کر دیا گیا, इतनी बात आगे बढ़ी, सब कुछ साबित हो गया, यहाँ तक के बादशाह के पास ये महकमा पहुंचा, उसके खिलाफ हुक्म दिया गया कि उसको सूली पर टांग दिया जाए। और जब फांसी के तार पर चढ़ा हुआ था तो जो लोग उसका तमाशा करने आए थे उसमें सब किस्म के लोग, बुरे भी लोग, अक्सर समाजहीन किस्म के लोग ऐसे ही लोग होते, तो जो लोग तमाशा करने आए थे उनमें उसकी माँ भी थी। जब उसको पता चला कि उसको सूली पर टांगा जा रहा है, आई माँ के ऊपर जब इस जवान की नजर पड़ी तो उसने माँ से कहा कि ये तुम्हारी बदुआ कर, मैं बेगुनाह हूँ, खुदा के लिए मुझे माफ कर दो, आइंदा मैं माँ से कहते आपके हक में कोताही नहीं करूंगा, आपकी गजबनाक होने पर अपने आप को गुनाहगार महसूस करूंगा। माँ से दूरी पर, माँ से लब्बैक न कहने पर उसका क्या नतीजा हो, पर उस वक्त जब उसने माँ से इल्तिजा की कि तुम मुझ पर रहम करो, मुझे माफ कर दो, माँ ने इस दिल्लत को, इस रिसवाई को और उस मुसीबत को देखकर उस शख्स को माफ किया, जैसे उस आबिद को, जड़ी को माफ किया, उसने समझा कि अब मैं कुछ करूं तो हल हो सकता है, अब दुआ करूंगा तो मेरी दुआ में असर, दुआ की परवरदिगार इस बच्चे को भूया कर, अल्लाह से दुआ मांगी, बच्चे ने मोजिजे से जबान खोली और अपने बाप का नाम बताया, दुरूद भी निगम हो गया। आप लोग अगर वक्त पर आ जाएंगे तो मजलिस तुलानी ना हो, जब मैं मजलिस शुरू करती हूँ तो कम लोग होते हैं, जो लोग देर में आते हैं मैं सोचती हूँ ये भी कुछ सुन कर जाए, कुछ लेकर जाए, कुछ इनको बताया जाए, ऐसा ना हो कि आप आए और गिरिया करें और चले जाए। बस खवातीन ग्रामीण, माँ की बद्दुआ न ले और माँ की दुआ ले, जो माएँ हैं वो बद्दुआ न दे दुआएं, दोनों काम करने में, दुआ लेने में और दुआ देने में सब्र की और ईमान की ताकत की जरूरत है। अब वो बन जाए जो दुआएं देने वाले हों और दुआएं लेने वाले, बस दुआएं लेने वाले ना हों। कर्बला के वाकये में आज जिस हस्ती का तस्करा किया जाता है वो इमाम हसन की वो निशानी है, जिनका सिर इमाम की शहादत के वक्त, इमाम हसन अलैहिस्सलाम की शहादत के वक्त सिर्फ 3 बरस का था, जनाब कासिम अपने 5 भाइयों के साथ कर्बला के मैदान में थे और सिर्फ 1 भाई हजरत कासिम के बचे थे, हसन मुसन्ना जो उनसे बड़े 22 साल का इनका सिर था। और ताजुब अफसोस होता है इस बात पर कि कर्बला के कार्य में जो तहरीफात हुई है उसमें इतनी तहरीफ हुई कि वो बीवी जनाबे फातिमा कुबरा जिनसे नस्बत दी जाती है हजरत कासिम को, हजरत कासिम की भाभी थी, शादीशुदा थी, हसन मुसन्ना की जौजा थी, दोनों मियां बीवी कर्बला के मैदान में मौजूद थी। और इस बात के ऊपर भी अफसोस होता है कि जिस निकाह का, जिस रिश्ते का जिक्र किया जाता है तारीख में उसका कोई नामो निशान नहीं, ना हजरत कासिम की मगनी का कोई तस्करा है, ना हजरत कासिम के निकाह का कोई तस्करा है, ना हजरत कासिम के रिश्ते का कोई तस्करा है। किताबों में लिखा हुआ है हजरत मुसन्ना की जौजा थी जनाबे फातिमा कुबरा, देखिए कितना बड़ा झूठ नकल किया जाता है तारीख कर्बला से, कितनी बड़ी तहरीफ है कि जिसका कोई वजूद ही नहीं था उसको हमने अख्तरा कर दिया। अगर दीन में कोई चीज ना हो और लोग अपने पास से बना दे उसको बिदअत कहा जाता है। जब तक आप लोग किताबें नहीं पढ़ेंगे आपको पता नहीं चलेगा कि हकायक क्या है, इसलिए किताबें पढ़ने की आदत डालें। मुतालामाने किताब है जिसका तर्जुमा असन मकाल नाम किताब से हुआ है, उसमें देखिए क्या लिखा है। मक्तल मुताहर है शहीद मुताहरी का, मक्तल अबू मखनफ है और बहुत सारी ऐसी तारीफी किताबें हैं, मकाते हैं जो असली किताब है, मैं उन किताबों की बात नहीं कर रही जो जाकिर की मजलिसें और आप लिख कर आपके हाथ में आ जाते हैं, छप जाती है, छपाने को तो आप कुछ भी छपवाते हैं, सब कुछ छप रहा है, जो असली किताब है उनको दे। तो जनाब कासिम अपने 5 भाइयों के साथ कर्बला में शहीद हुए, उनसे एक का ही तस्करा कर, बाकियों का तस्करा नहीं करते, बहरहाल कोई मसला नहीं है, उनका नाम भी आ जाता है शहदाए कर्बला। और जो शादी नहीं थी उसका जिक्र, अफसोस बर अफसोस ये सितम बर सितम ये कि शादी तो नहीं थी, हमने मेहंदियां भी कर, मेहंदी वो रसम जो फर्जू का रसम जिसका कोई फायदा नहीं, हमारी कौम का कितना सरमाया मेहंदियों पर जाया हो रहा है इस वक्त, हम लोगों से कहते हैं आप अपने घरों में मेहंदियां ना करें, खुद ही वैसे की हूँ, खानदानी की बहनी। मेहंदी में इसराफ है, पैसा जाया होता है, वक्त जाया होता है। कौन को कितना वक्त देके शादी में जाया जाता है, कितना सरमाया जाया होता है। सिर्फ शादी हो और वलीमा हो, इसके अलावा क्या जरूरत है। बस ये सारी चीजें जो यहाँ पर हम देख रहे हैं, मेहंदी असर के लिए निकल रही है, बरसों से निकल रही है। रोकने वाले रोकते नहीं, रुकने वाले रुकते नहीं। अल्लाह ताला हम सबको तौफीक दे कि हम खुराफात को, रसूमात को जो कि वजूद नहीं रखती थी, उसको खत्म। बस बच्चियां जाकर पढ़ाती हैं, उससे सवाल करती हैं, ये ना पढ़े तो क्या करें। लोग कहते हैं दुल्हा का तस्करा करो, सिहरे का तस्करा करो, फिर कासिम के मसाइल क्या पढ़ा। मैंने इससे कहा मेरे आज तक जिंदगी में अल्हम्दुलिल्लाह अल्लाह का शुक्र अल्लाह के एहसान है कि गलत मुस्तरद वाकयात नहीं पढ़े। खुदा उन्हें मुताबिक हिदायत दी, पता चल गया क्या सही चीज है। हमेशा साल मुहर्रम की मजलिस पढ़ी, मुझे कभी मुश्किल पेश नहीं आई कि मैं क्या पढ़ूं, क्योंकि इतनी मुसीबतें हैं, हम पूरे असली मसाइल नहीं पढ़ पा रहे हैं। हकीकत है अहसान, मैं सोचती हूँ मैंने फला रिवायत नहीं पढ़ी, फला चीज नहीं पढ़ी। असली चीजें इतनी है कि हम वो नहीं पढ़ पाते। हमें खुराफात की गैर मुस्तंद रिवायतों की जरूरत क्या। क्या जनाब कासिम की मजलूमियत के लिए काफी नहीं था कि वो 13 साल बच्चे थे, मुकम्मल जवान भी नहीं। कासिम इतने छोटे थे कि उनके बदन के ऊपर सेहत नहीं आती। जनाब कासिम इतने छोटे थे कि उनके पैर रकाबों में नहीं पहुंचते थे। जनाब कासिम इतने छोटे थे कि सोहला किस तरह से कासिम को जाने की इजाजत थी, मरने की इजाजत थी। अगर हम इतने जहाज को ही देखें तो हर शरीर से मरने की इजाजत है ना। मौला हम इतने जहाज दे दीजिए, तो जनाब कासिम का इतने जहाज इतना अजीब है कि इमाम के हाथ छूप रहे, चाचा के हाथों का बोसा ले, कभी पैरों में पड़ रहे, चाचा मुझे जाने की इजाजत दे दीजिए। मौला बहुत माफ़ कर रहे, ताखीर कर रहे, कासिम को इजाजत नहीं दी। कभी भी इमाम हसन के यतीम बच्चों को, 10 साल हो गए थे हसन को इस दुनिया से, इमाम हसन के यतीम बच्चों को यह एहसास नहीं हुआ कि यतीमी क्या होती, क्योंकि इमाम हुसैन ने हमेशा इनके सरों पर दर्द शफ़क़त रखा। इमाम हुसैन ने हमेशा इनको अपने सीने से लगा कर रखा। हुसैन ने इतनी मोहब्बत की इन बच्चों से, इन बच्चों को नहीं समझ में आया कि यतीमी क्या होती है। लेकिन हाय अफसोस कि जब हुसैन के बच्चे यतीम हुए तो कोई नहीं था उनके सरों पर दस्त शफ़क़त रखता। इमाम ने कासिम को ऐसे तैयार किया जैसे किसी दूल्हा को सजाया जाता है, सर पर अमामा रखा, अमामा के तहत दुल्हन की शान पर रखी और कासिम के कुर्ते को फाड़ दिया। तारीख में लिखा हुआ है, अरबों की एक रिवायत थी कि जब कोई यतीम जवान मक्तल में दाखिल होता था, कोई यतीम बच्चा जाता था, तो उसके गिरेदान को चार कर दिया जाता था। अमीर बिन मुस्लिम कहता है कि बच्चा 13 साल 14 साल का सिर होगा, जब मक्तल में दाखिल हुआ ऐसे लगा जैसे कोई चांद का टुकड़ा आ गया। मैं नहीं बुला सकता कि उसके पैर सामों तक नहीं पहुंच रहे थे, उसके जूते के तस्मे खुले हुए थे और उसने शेर की मांने मक्तल में हमला किया। कासिम अली के पोते हैं, इमाम हसन के बेटे हैं, ऐसा हमला किया कि मलाइक का ढेर लग गया। लेकिन अल्लाह ताला एक वक्त ऐसा आया कि जख्मों से चूर होकर कासिम फरसते जमीन पर आए। या अल्लाह, ऐ चाचा हमें रिक दी, अलैका मिन्नी अस्सलाम, पहुंचे उस वक्त पहुंचे जब दाएं जाने
عرصے کو اپنے کاندھے سے لگایا، سینے پر قاتل کا سر ہے، وہ قاتل جس کے پیر قوم تک نہیں پہنچ رہے تھے۔ تاریخ سے لکھا ہے جنازہ اتنا دلہنی ہو گیا تھا، اتنا کھچ گیا تھا ہماری کے باہر کہ قاتل کے پیر زمین پر خط کھینچ رہے تھے۔ بیویوں میں فرماں پڑتا لیجیے اپنے لال کا،
جتنے مومن و امنات اس زمان سے دعا کرتے ہیں، جو رزق کی تنگی میں مبتلا ہے تو خیر الرازقین ہے، انہیں رزق وافر عنایت فرما۔ پروردگار جو مومن و امنات بیمار ہیں، خصوصاً حاضرین محفل میں جو مریض ہیں، اور ایک مریضہ جو کینسر میں مبتلا ہے، اس مرض میں بہت زیادہ لوگ مبتلا ہے، اس کو خدایا کسی شیعہ کو پروردگار محمد و آل محمد یہ مرض لاحق نہ ہو۔ جو لوگ محفوظ رہنا چاہتے ہیں وہ زیارت عاشورہ پڑھیں، ذرا نسخہ ہے پروردگار اپنے حق میں محمد و آل محمد جتنے مومنین و مومنات حج و زیارت کے مشتاق ہیں، بیت اللہ، مدینہ منورہ، نجف اشرف، کربلا، مولانا شام، ایران بھی زیارت سے فیضیاب والے رہا کے حق میں محمد و آل محمد جتنے مومنین و مومنات دین کی خدمات میں مصروف ہیں، ان کی توفیقات میں اضافہ فرما۔ پروردگار اپنے حق میں محمد و آل محمد امام زمانہ کی ظہور میں تعجیل فرما۔ جب امام تشریف لائے تو ہمیں ان کے آوان و انصار جسے بنا دینا۔ پروردگار اپنے ان کا محبت کرنے کی توفیق عطا فرما، جس سے ہمارے امام کی ظہور میں تعجیل ہو سکے۔ ہمیں ان کاموں سے دوری اختیار کرنے کی توفیق عطا فرما، جس سے ہمارے امام کے ظہور میں تاخیر ہو سکے۔ ہماری زندگی کے ہر لمحے کو ظہور امام زمانہ کی تیاری میں مصروف ہو سکے۔ ربنا تقبل منا انک انت السمیع العلیم۔